खुदावन के अजीम नाम में आप सबकी सलामती हो। इससे पहले कि हम उसके जिंदगी बख्श पुरफजल कलाम को सीखना शुरू करें, अब्रानियों 13 बाप उसकी 13 आयत के मुताबिक कलाम खुदा कहता है, कैदियों को इस तरह याद रखो कि गोया तुम उनके साथ कैद हो, और जिनके साथ बदसलूकी की जाती है उनको भी ये समझ कर याद रखो कि हम भी जिस्म रखते हैं। सो इस बात को मद्देनजर रखते हुए आए हम खुदावंद के हुजूर झुकें, और उन ईमानदारों के लिए जो तरीक अंधेर कोठरियों में मसीह के नाम की खातर दुख उठा रहे हैं, और उन लोगों के लिए जो उसके नाम की खातर बदसलूकी नाहक और मसीबत नाहक मसीबतों का और बदसलूकी का सामना करते हैं। सो उन सब ईमानदारों को खुदावंद के हजूर याद करेंगे। खुदा बाप तेरा शुक्र करते हैं कि तेरा प्यार तेरी मोहब्बत ला तब्दील है, और खुदावंद तेरा कवि हाथ जो छोटा नहीं हो गया खुदावंद खुदा, और तेरे खुदावंद खुदा अजीम हाथ के लिए जो खुदावंद खुदा बचाने में कादर है खुदावंद खुदा, हम तेरा शुक्र करते हैं। आज की सुबह में खुदावंद उन तमाम ईमानदारों के लिए जो मुल्क में खुदावंद खुदा मुसीबतों का दुखों का सामना कर रहे हैं खुदावंद खुदा, उन्हें इत्मीनान और तसल्ली दे। उनकी सारी खुदावंद खुदा बेइत्मीनानी में, उनकी सारी खुदावंद खुदा नाहक बदसलूकी में खुदावंद खुदा उन्हें हिकमत और दनाई दे, और इसी तरह खुदावंद खुदा आज के कलाम के हिस्सा को ले और खुदावंद खुदा हमें सब्र करना सिखा, ताकि हम ईमान में साबर बने और इस जमीन पर रहते हुए उस जलाल के मुंतजर रहें जो हम पर जाहिर होने वाला है। खुदावंद खुदा हम तेरा शुक्र करते हैं, क्योंकि इस दुनिया के दुख दर्द उस जलाल के काबिल नहीं जो हो तूने कहा है कि ईमानदारों को हासिल होगा। सो आज के कलाम के हिस्सा को ले और हम सबको बड़ी बरकत दे, यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन। जैसा कि हम जिंदगी बख्श खुदावंद के कलाम में से सीख रहे हैं, सबसे पहले खुदा का शुक्र हो कि उसने फिर मुमकिन किया कि हम रूबरू उसकी हजूरी में हाजिर हैं बड़े दिनों के बाद, के उसके कलाम की रोटी को मिलकर नोश करें, खुदावंद की तारीफ हो। और हम सीख रहे हैं कि हम सब मुसाफिर हैं इस दुनिया में, हमारा हकीकी वतन आसमान है, और हम इस जमीन पर आर्जी तौर पर हैं, और हमारी जो सही मंजिल हमारा जो सही वतन वो आसमान है, जो कि खुदा की हजूरी जो कि अब्दियत की जिंदगी है। सो हमें खुदा ने यहां पर बिन मकसद के नहीं छोड़ा, हमें खुदा ने यहां पर एक मकसद उसने एक मंसूबा हमारे लिए तैयार किया है, और उस मंसूबे को पूरा करना है जिसे हम कहते हैं मसीही जिंदगी का सफर। और इस सफर में बहुत सी गहरी घाटियां हैं, बहुत से ऊंचे नीचे पहाड़ और रास्ते हैं, बहुत से ऊबड़ खूबड़ रास्तों से वाकफियत होगी, बहुत से जंगली जानवर, बहुत सी तारीख रातें, बहुत सी तूफानी बारिशों का सामना होगा, और इसे कहते हैं मसीही जिंदगी, जिसके लिए यीशु मसीह ने कहा है कि अगर कोई अपनी खुदी का इनकार करे और अपनी सलीब उठाकर मेरे पीछे हो ले, तो खुदा उनको कहता है कि वो क्या है, मुबारक हैं वो इस लायक हैं। और खुदावंद क्या कहता है कि जो कोई अपनी खुदी का इनकार करे और अपनी सलीब उठाए और मेरे पीछे हो ले वो बहुत ही अजीम शख्स है उसकी नजर में। सो इस सलीब को हम मसीही जिंदगी का सफर कहते हैं, जो सलीब से आपने मैंने और हर एक ईमानदार ने शुरू किया है, जिसका अहतमाम जिसका खत्म शुद्ध कहां पर है उसकी हजूरी में। सो हमने पिछले दिनों में सीखा आज से बहुत दिन पहले कि इस सफर में हमें क्या जरूरत है हिकमत की, जिसमें हमने देखा था यकूब उसका पहला बाप उसकी पांचवी आयत में से कि अगर किसी में हिकमत की कमी हो तो खुदावन से मांगे वो देगा, क्योंकि इस सफर में बहुत बहुत दफा हमें ऐसे हालात का सामना होगा जिनमें हमें हिकमत की जरूरत है, क्योंकि उन हालातों में सिर्फ हम हिकमत ही से जो खुदा की तरफ से मिलती है उन हालातों में से गुजर सकते हैं, उन तूफानी बारिशों में से गुजर सकते हैं, उन तारीक राहों में से गुजर सकते हैं। इसलिए हमें हिकमत के लिए खुदा को पुकारना, उससे दरख्वास्त, उससे मनाजात, उससे पूछना, उससे बातचीत, उससे दुआ करने की जरूरत है, क्योंकि जब हम उसे पुकारेंगे तो ये बात जिसे जबूर नबीस 119 उसकी 105 आयत में कहता है कि तेरा कलाम मेरे कदमों के लिए चिराग और राह के लिए रोशनी है। उसका कलाम कब हमारे लिए चिराग ठहरेगा? जब हमारे इर्द गिर्द अंधेरी रात होगी, जब हमारा रास्ता गुमशुदा होगा, जब हमारा रास्ता अनजान होगा, तो क्या उसका कलाम करेगा? हमारे कदमों के लिए चिराग की मानद होगा, हमें रोशनी देगा उन तमाम तारीक रास्तों में, उन तमाम तफानी रातों में। इसीलिए हमें उसकी हिकमत की जरूरत है। इसके बाद हमने सीखा कि इस सफर में हमें और क्या जरूरत है? सब्र की जरूरत है। क्यों हमें सब्र की जरूरत है? क्योंकि बहुत से दुख, बहुत सी मुसीबतें, बहुत सी मुश्किलातें, बहुत से इम्तहान, बहुत दफा लानतान और नाहक तौर पर सताए जाने का सामना होगा। इसलिए इन तमाम लाचार हालतों में, इन तमाम हालतों में जब हम सोचते हैं कि हम तन्हा हैं, जब हम सोचते हैं कि हम गुमराह हैं, जब हम सोचते हैं कि हम ना उम्मीद हैं, तो हमें उसके कलाम पर यकीन करते हुए सब्र करने की जरूरत है। सो मेरे साथ निकालें, आज की सुबह हम देखेंगे सब्र से मुतल्लिका के सब्र की हमें क्यों जरूरत है, क्योंकि मसीही जिंदगी के सफर में हमें कौन सी चीजों की जरूरत है। उसमें हमने हिकमत के बारे में सीखा, जो कि खुदावंद की मर्जी को जानना है, और उसकी मर्जी को सिर्फ और सिर्फ हम उसके कलामे मुकद्दस के वसीला से जान सकते हैं, जो खुदा की सांस जिसे बाइबल मुकद्दस कहा गया है, जो आपको हासिल है। और फिर सब्र की जरूरत हमें क्यों है, इसका मतलब ये है कि साबित कदम रहना, बर्दाश्त की कुव्वत को हासिल करना, तहम्बल करना, मुसीबत में साबर होना, जब अपने अजीज रूठ जाएं तो उसमें इत्मीनान हासिल करना, जब दुनिया में हालात बिगड़ जाएं तो इस बात पर मुतमिन रहना कि खुदा हमारे साथ है, और वो सब्र करने वालों को क्या करता है? मुबारक कहता है, वो सब्र करने वालों को कुव्वत देता है। और यही बात हम सीखेंगे कि इस मसीही जिंदगी के सफर में हमें सब्र की जरूरत क्यों है। आज मैं चाहता हूं मेरे साथ निकालें रोमियो 12 बाप, वहां पर हम देखेंगे कि क्यों हमें सब्र की जरूरत है। जब हम देखते हैं रोमियो 12वें बाप से 16वें बाप तक, तो ये मसीही जिंदगी के इस सफर की मुकम्मल तस्वीर नजर आती है, जिसमें पालूस कहता है कि मैं तुमसे इल्तमास करता हूं, पहली ही आयत में, या भाइयों के खुदा की मैं तुमसे इल्तमास करता हूं, कहता है कि अपने बदन ऐसी कुर्बानी होने के लिए नजर करो जो जिंदा और पाक और खुदा को पसंदीदा हो। क्यों वो यहां पर इस बात को कहता है, क्यों वो यहां पर इल्तमास और दरख्वास्त करता है? क्योंकि 12वां बाप, जब हम देखते हैं 12वें बाप से 16वें बाप तक पूरी मसीही जिंदगी कि हम एक तस्वीर देख सकते हैं कि हमें इस जमीन पर इस गहरी खाई इस दुनिया में किस तरह जिंदगी गुजारनी है जिसमें वो कहता है मेरे साथ निकालें। हम देखेंगे नामी आयत में पारूस रसूल यहां पर कहता है मोहब्बत बेरिया हो, बदी से नफरत रखो, नेकी से लिपटे रहो। क्यों मोहब्बत बेरिया हो, यानी के मतलब की मोहब्बत नहीं होनी चाहिए, क्योंकि इस दुनिया के सफर में आपको बहुत से ऐसे लोगों का सामना होगा जो सिर्फ आपसे मतलब की मोहब्बत या जिसे कहते हैं मतलब प्रस्ती करेंगे। इसलिए पालूस कहता है कि तुम उनकी मानद ना बनना, बल्कि तुम्हारी मोहब्बत बगैर शरायत के हो, उसमें कोई भी रियाकारी ना पाई जाती हो। फिर कहता है कि बदी से किनारा करो। क्यों? क्योंकि इस दुनिया में इस तरीके के हाकम ने जो के शैतान है उसने दुनिया को गुमराह किया हुआ है, इसलिए वो कहता है बदी से नफरत करने की जरूरत है, बदी से नफरत करने की जरूरत है, नेकी से लिपटे रहने की, यानी कि खुदा की अल्लाह ही नेकी से लिपटे रहने की जरूरत है, उसकी तरफ नजर करने की जरूरत है, क्योंकि इस सफर में इन चीजों का सामना होगा। फिर दसवीं आयत में कहता है ब्रादराना मोहब्बत से आपस में एक दूसरे को प्यार करो। क्यों कहता है कि भाईचारे वाली मोहब्बत एक दूसरे से रखो? क्योंकि इस दुनिया में आपको हकीकी मोहब्बत नहीं मिल सकती, क्योंकि जो कोई यीशु मसीह के बगैर है उसे आप चलता फिरता मुर्दा कह सकते हैं, और जो कोई यीशु मसीह की मोहब्बत को अपनी जिंदगी में जगह नहीं देता वो हरगिज मोहब्बत नहीं कर सकता, और इस दुनिया में आपको इन चीजों का सामना होगा। इसीलिए कहता है ब्रादराना मोहब्बत से आपस में एक दूसरे को प्यार करो, इज्जत के रौ से एक दूसरे को बेहतर समझो। आज हम देखते हैं कि खुद प्रस्ती, शहवत प्रस्ती, अपने आप को बढ़ाने की ख्वाहिशात कितनी पाई जाती है। कोई नहीं चाहता कि कोई किसी को किसी मेयार पर देखे, हर एक, ये इंसानी फितरत है, खासकर जब इंसान अपने उस सूर अलूदा फितरत से जिंदगी गुजारता है तो वो किसी को अपने आप से बेहतर नहीं समझता, वो चाहता है कि मैं ही सबसे बेहतर हूं। इसीलिए पालूस कहता है कि इज्जत के रौ से एक दूसरे को बेहतर समझो, क्योंकि हमें इस मसीही जिंदगी के सफर में ऐसी बातों का सामना होगा कि लोग कहेंगे कि मैं, वो अपनी बढ़ोती करेंगे और तुमको नीचा करेंगे, ईमानदारों को नीचा दिखाएंगे, और ऐसी ही बात हमें यीशु मसीह के शिगिर्दों में नजर आती है जमीनी जिंदगी में। उनमें ये तकरार बहुत दफा पाया जाता था कि कौन हम में बड़ा है, और यीशु मसीह ने कहा कि मेरी बादशाही में वो ही बड़ा है जो अपने आप को छोटा करता है, जो अपने आप को फरोतन बनाता है। सो पालूस रसूल क्या कहता है कि एक दूसरे को अपने से बेहतर समझो, कोशिश में सुस्ती ना करो। हमें बहुत से सुस्त घुटनों का सामना होगा इस तरीके की दुनिया में, इस दम तोड़ती हुई दुनिया में बहुत दफा हम इन चीजों का सामना करेंगे, जिसमें कोशिश करने में पालूस कहता है सुस्ती ना करो, रूहानी जोश से भरे रहो। क्यों वो कहता है रूहानी जोश से भरे रहो? यानी कि ये वही तवानाई है जो हमें हासिल है, और हमें याद रखने की जरूरत है कि खुदावन ने हमारे लिए क्या किया है। इसलिए वो कहता है रूहानी जोश से भरे रहो, यानी कि रूह के जोश से भरे रहो, खुदावन की खिदमत करते रहो। क्यों पालूस रसूल कहता है कोशिश में सुस्ती ना करो, रूहानी जोश में भरे रहो, खुदावन की खिदमत करते रहो? क्योंकि बारहवीं आयत में वो बयान करता है कि तुम्हें इस दम तोड़ती हुई दुनिया में, तुम्हें इस शिकस्ता दिल माहौल में, तुम्हें इस मौजूदा दौर के हसद बोगज और कीना प्रस्ती से भरे हुए लोगों के दिलों में से उनकी जिंदगियों में से क्या मिलेगा? अच्छा फल नहीं मिलेगा। 12वीं आयत में कहता है कि उम्मीद में खुश मुसीबत में साबर, कि हमें पुर उम्मीद होने की जरूरत है क्योंकि खुदावन से हमारी कुम्मक, हमारी ताकत, हमारी ढाल हमारी सिपर आती है। और मुसीबत में साबर, इस दुनिया से दुख और तकलीफ और मुसीबत के अलावा और कुछ नहीं मिल सकता, इसलिए वो कहता है मुसीबत में साबर, यानी के सबर करने वाले, यानी के कायम रहने वाले, यानी के पुख्ता कदम होने वाले, बर्दाश्त करने वाले। और फिर कहता है कि इस सफर में साबर होने के साथ साथ दुआ करने में मशगूल रहें। ये वो तमाम चीजों की छोटी सी तस्वीर हमें देखने की, समझने की जरूरत है जो आपको इस सफर में जरूरत पड़ेगी। आप कोई भी सफर शुरू करते हैं, आपको उसमें कोई ना कोई चीजों की जरूरत पड़ती है। अगर बस का सफर शुरू करेंगे तो आपको रास्ते में पानी की, खाने की, टिकट की, रास्ता का, रास्ते के बारे में इल्म होने की, और फिर धूप का सामना, फिर बारिश का सामना हो सकता है, उसके लिए आपको छतरी और दूसरी वगैरह चीजों की जरूरत पड़ेगी। इसी तरह मसीही जिंदगी के इस सफर के लिए हमें उम्मीद में खुश, मुसीबत में साबर और दुआ में मशगूल रहने की जरूरत है। इसका हरगिज मतलब नहीं कि हम कोई जगह ढूंढे वहां पर दुआ करें। रूह खुदावंद का बंदा पालूस इफ़सियों के 6 बाप में कहता है, रूह में दुआर मनाजात करते रहो। कोई जगह मखसूस करने की जरूरत नहीं, आप चलते फिरते रूह में दुआ में मशगूल रह सकते हैं। आप जब चाहें खुदा से बात कर सकते हैं क्योंकि आप को खुदा के तख्त तक पहुंच या रास्ता या क्या है रसाई हासिल है। इसलिए वो कहता है दुआ में मशगूल रहो। मकदसों की एहतियाजात रफा करो, यानी के ईमानदार जब जरूरत में हो तो उनकी जरूरत के लिए, वो माली तौर पर हो सकती है, वो रूहानी तौर पर हो सकती है, वो बदनी तौर पर हो सकती है, कैसी भी जरूरत हो सकती है, अगर आप कर सकते हैं तो वो कहता है कि इस जिंदगी के सफर में इन चीजों की जरूरत पड़ेगी, इसलिए तैयार रहो। मुसाफिर परवरी में लगे रहो। क्यों यीशु मसीह ये कहता है? क्योंकि जब हम उसकी तख्ते अदालत के सामने खड़े होंगे, जैसे कि बाइबल मुकद्दस में कहती है, ईमानदार उस वक्त कहेंगे कि खुदावंद हमने कब तुझे नंगा जानकर खाना खिलाया, कब तुझे परदेसी जानकर अपने घर में उतारा, कब भूखा जानकर, कब कैदी जानकर तेरा हाल पूछा। और यीशु मसीह कहता है कि जो कुछ तुमने उन छोटों में से छोटों के साथ किया वो सब मेरे ही साथ किया। इसलिए हमें मुसाफिर परवरी में, अगर कोई मुसाफिर है तो हमारे पास अगर जगह है तो उसको अपने घर उतारने की जरूरत है, क्योंकि ये मसीही मोहब्बत का इजहार एक मसीही मुसाफिर होते हुए हम इन चीजों को अपनी जिंदगी में, अपने रास्ते में पाएंगे। और कहता है 14वीं आयत में, जो तुम्हें सताते हैं उनके लिए बरकत चाहो, बरकत चाहो लानत ना करो। पालूस जानता है, क्योंकि वो इन सब रास्तों से गुजरा, पालूस ने इन सब चीजों का सामना किया, इसीलिए वो कहता है कि जो तुम्हें सताते हैं उनके वास्ते बरकत चाहो, बरकत चाहो लानत ना करो, क्योंकि सताया जाना जरूर है, सताया जाना जरूर है। और हम सीख रहे हैं कि मसीही जिंदगी के सफर में हमें बहुत से मुश्किल रास्तों का, तरीक रास्तों का, बहुत दफा ایسے حالاتوں کا سامنا ہوگا جس میں ہم سوچیں گے کہ ہم کیوں مسیح کے لیے دکھ اٹھا رہے ہیں. تو پالوس رسول کہتا ہے کہ صبر کرنے کی ضرورت ہے، کیونکہ اس صبر سے ہماری زندگی میں پختگی پیدا ہوگی. پختگی سے کیا پیدا ہوتا ہے؟ امید پیدا ہوتی ہے. اور وہ امید کیا ہے؟ میرے ساتھ دیکھیں یعقوب اس کا 5 باب. وہ امید، وہ مبارک امید کیا ہے؟ یعقوب اس کا 5 باب اس کی 7 آیت میں سے میرے ساتھ دیکھیں. خداوند کا بندہ یعقوب یہاں پر ان ایمانداروں کا سامنا کر رہا ہے جو روزمرہ کی زندگی کے حالات سے دوچار ہیں، جو اس وقت کے دور میں، جیسا کہ ہم دیکھتے ہیں کہ جو اس وقت کے امیر تھے وہ غریبوں کو حقیر جانتے تھے، جیسا کہ آج پایا جاتا ہے. اس وقت کے عزت دار لوگ کم تر لوگوں کو بے عزت جانتے تھے، اعلی مرتبے والے لوگ ان پر اپنا روب چاڑتے تھے، ان پر اپنا روب ڈالتے تھے. ایسا آج بھی کیا ہے؟ دنیا میں ہے. ایسا ہر روز ہماری زندگی میں ہوتا ہے. سو یعقوب روزمرہ کی زندگی کو جو وہ سامنا کر رہا ہے اس سفر میں، وہ کہتا ہے کہ ہماری مقدس امید کیا ہے. میرے ساتھ دیکھیں یعقوب 5 باب اس کی 7 آیت سے کہ ہماری مقدس امید کیا ہے. کہتا ہے پس اے بھائیو، یعقوب یہاں پر ایمانداروں سے بات کر رہا ہے، کہتا ہے کہ اے بھائیو خدا کی آمد تک صبر کرو. دیکھو کسان زمین کی قیمتی پیداوار کے انتظار میں پہلے اور پچھلے می کے برسنے تک صبر کرتا رہتا ہے. تم بھی صبر کرو اور اپنے دلوں میں اور اپنے دلوں کو مضبوط رکھو، کیونکہ خداوند کی آمد قریب ہے. یہ ہماری مقدس امید ہے کہ خداوند آنے والا ہے اور وہ ہر ایک کے کام کے موافق اجر دے گا. اور آپ اس کی، آپ جو مسیحی زندگی کے سفر میں ہیں، اسے آپ دوڑ کہہ سکتے ہیں، اسے آپ مسیحی زندگی کی دوڑ، مسیحی زندگی کی کشتی، مسیحی زندگی کی کشمکش، مسیحی زندگی کی جدوجہد، مسیحی زندگی کی روحانی جنگ، آپ اسے کچھ بھی نام دے سکتے ہیں جو آپ کی سمجھ میں سادہ طور پر آئے. اس سفر میں، اس جنگ میں آپ کو بہت سی چیزوں کا سامنا ہوگا، نہ کہ صرف غیر ایمانداروں سے، بہت دفعہ ایمانداروں سے دکھ پہنچے گا. اور یہی بات یہاں پر یعقوب کہتا ہے، جو دولت مند تھے وہ اپنے آپ کو اعلی مرتبے پر بیٹھاتے تھے اور غریبوں کو وہ حقیر جانتے تھے. اور یہاں پر وہ کہتا ہے کہ اے بھائیو خداوند کی آمد تک، یعنی کہ یسوع مسیح کے آنے تک صبر کرو. کیونکہ جس طرح کسان زمین میں جب وہ مکئی یا کنک بوتا ہے تو اس کے لیے صبر کرتا ہے کہ وہ پھل حاصل کرے، تو کہتا ہے تم بھی اپنے دلوں کو مضبوط رکھو کیونکہ مسیح کی آمد قریب ہے. اور 9 آیت میں کہتا ہے اے بھائیو ایک دوسرے کی شکایت نہ کرو تاکہ تم سزا نہ پاؤ، کیونکہ منصف دروازے پر کھڑا ہے. یہ ہے تصویر اس قادر مطلق خداوند یسوع مسیح کی، اور یہ تصویر ہے مسیحی تخت عدالت کی، مسیح کے تخت عدالت کی، جس کے سامنے ایماندار حاضر ہوں گے. اور جیسے غلطیوں 6 باب اس کی 7-8 آیت میں لکھا ہے کہ فریب نہ کھاؤ، خدا ٹھٹھوں میں نہیں اڑایا جاتا، جو کچھ کوئی بوتا ہے وہی وہ کاٹے گا. آپ کو یاد رکھنے کی ضرورت ہے کہ اگر آپ مصیبت، دکھ، تکلیف یا کسی طرح کے حالات کا سامنا کر رہے ہیں، خواہ وہ غیر ایمانداروں سے ہیں یا پھر ایمانداروں سے ہیں، تو یاد رکھیں کہ خداوند اجر دینے والا ہے. وہ کسی کو خالی ہاتھ نہیں لٹائے گا. اور یہی وہ بات کہتا ہے کہ ان سارے حالات میں ہمیں صبر کرنے کی ضرورت ہے، شکایت کرنے کی ضرورت نہیں، کیونکہ بہت دفعہ ہماری زندگی میں یہ بات پائی جاتی ہے، شکایت سے خداوند کو خوشی نہیں۔ شکایت کو ہم کہہ سکتے ہیں کہ یہ گناہ ہے، کہ خدا کے کردار پر، خدا کی ذات پر کیا کرنا، بڑبڑانا اور کہنا کہ تو نے میرے ساتھ یہ کیوں ہونے دیا، تو نے مجھ پر یہ آفت کیوں آنے دی، تو کیوں نہیں میرے دشمنوں سے بدلہ لیتا، تو کیوں ان کو یہ اجازت دیتا ہے کہ وہ مجھے ستائے، آج کیوں یہ تمام ایماندار دکھ اٹھا رہے ہیں، تو کہاں پر ہے، تو سو گیا ہے کیا، تو بہرا ہو گیا ہے۔ یہ ہمارا رویہ بہت دفعہ پایا جاتا ہے، اور ایسا رویہ ہمیں بائبل مقدس میں دیکھتے ہیں۔ گنتی کی کتاب اس کے 14 باب کی 27 آیت میں خدا موسیٰ سے اور ہارون سے بات کرتے ہوئے کہتا ہے کہ میں نہیں چاہتا میں اور زیادہ بنی اسرائیل قوم کی شکایات کو اور بڑبڑانے کو سننا نہیں چاہتا۔ آپ جانتے ہوں گے، کہانی سے واقف ہوں گے، کہ جب موسیٰ انہیں بیابان میں لایا تو ان میں سے ایک بھی ایک پل بھوکا نہیں رہا، ان کے جوتے نہ پھٹے، ان کے کرتے میلے نہ ہوئے، تب بھی وہ شکایت کرتے ہوئے نظر آتے ہیں اور کہتے ہیں کہ تو ہمیں بیابان میں لے آیا تاکہ ہم مریں۔ شکایت سے خداوند خوش نہیں۔ اسی لیے یہاں پر یعقوب کہتا ہے کہ بے شک میں جانتا ہوں تم اعلی درجے والوں سے، تم ان لوگوں سے جو زیادہ علم رکھتے ہیں، جو اچھے عہدے پر ہیں، جن کے پاس زمین ہے، جن کے پاس روپیہ پیسہ ہے، جن کی معاشرے میں عزت ہے، جو شخص اپنے آپ کو بہتر سمجھتے ہیں، ان سے تم دکھ اٹھاتے ہو، تم ان سے بہت سی مصیبتوں کا سامنا کرتے ہو۔ تو وہ کہتا ہے کہ صبر کرو اور اپنے دلوں کو مضبوط رکھو، کیونکہ مسیح کی آمد قریب ہے۔ اس لیے وہ کہتا ہے 9 آیت میں، اے بھائیو ایک دوسرے کی شکایت نہ کرو تاکہ تم سزا نہ پاؤ، دیکھو منصف دروازے پر کھڑا ہے۔ اور یہ منصف کون ہے؟ خداوند یسوع مسیح جو دروازے پر کھڑا ہے، اور وہ کیا کرے گا؟ ہر ایک ایماندار کو اجر دے گا، ان کی حساب کتاب کرے گا، ان کی عدالت کرے گا۔ سو ہمیں شکایت کرنے کی ضرورت نہیں، چاہے کچھ بھی ہو جائے۔ آپ کو ایوب کی بیوی کا حال تو یاد ہوگا، اس نے کہا کہ خداوند پر بڑبڑا اور لعنت کر اور مر جا، لیکن یعقوب نے کیا کہا؟ کہ اسی نے دیا، اسی نے لیا، اسی کا نام مبارک ہو، میں ننگا ہی اپنی ماں کے پیٹ میں سے آیا اور ننگا ہی واپس جاؤں گا۔ وہ خداوند پر بڑبڑایا نہیں۔ اور ہم دیکھتے ہیں کہ لوکا 5 اس کی 30 آیت میں یسوع مسیح کے شاگردوں پر فقی اور فریسی اور تمام دوسرے مذہبی رہنما ان پر بڑبڑاتے ہوئے، ان کی شکایت کرتے ہوئے نظر آتے ہیں کہ یہ کھاتے ہیں کن کے ساتھ؟ مصول لینے والوں کے لیے، مصول لینے والے اور گناہگاروں کے ساتھ کھاتے ہیں۔ لیکن خداوند کا کلام ہمیں کہتا ہے کہ جو کچھ کرو، جس بات کا بھی سامنا ہو، چاہے کیسے بھی حالات ہوں، چاہے کیسی بھی مشکل ہو، ہمیں صبر کرنے کی ضرورت ہے، ہمیں اس میں مطمئن رہنے کی ضرورت ہے کہ خداوند اگر میں ناحق طور پر ستائی جا رہی ہوں، ستایا جا رہا ہوں، میری مخالفت ہے، یہ ہے، ولاں ہے، ٹمکاں ہیں، تو میرا جج بن۔ کیونکہ جب ہم شکایت کرتے ہیں تو ہمارا رویہ ایسا ہے کہ ہم خود جج بنتے ہیں، ہم خود اپنا فیصلہ اپنے ہاتھوں میں لے کر کہتے ہیں کہ میں اپنا مقدمہ لڑوں گا، بجائے کہ اپنے فیصلے کو خداوند کے ہاتھوں میں دیں۔ کیونکہ حقیقی منصف عدالت کرنے والا خداوند یسوع مسیح ہے جو دروازے پر کھڑا ہے۔ اسی لیے خداوند کا کلام فلپیوں دو باب اس کی 14 آیت میں کہتا ہے جو کچھ کرو بغیر تکرار کے بغیر شکایت کے کرو. 10 آیت میں خداوند کا بندہ یعقوب اسی بات کو جاری رکھتے ہوئے کہتا ہے اے بھائیو جن نبیوں نے خداوند کے نام سے کلام کیا ان کو دکھ اٹھانے اور صبر کرنے کا منصوبہ نمونہ سمجھو. خداوند کا بندہ یعقوب پھر اس بات کی طرف ایمانداروں کی توجہ دلاتا ہے کہ ہاں میں نے تم کو یاد دلایا کہ یسوع مسیح حقیقی منصف ہے. اور پھر یہ بات بھائیو یاد رکھو, ایمانداروں یاد رکھو کہ جن نبیوں نے خداوند کے نام سے کلام کیا ان کو دکھ اٹھانا اور صبر کرنے کا نمونہ سمجھو. وہ ہمارے لیے مثال, وہ ہمارے لیے کیا ہیں, بہت بڑی مثال ہیں. ان کو جاننے کی ضرورت ہے کہ کس طرح وہ ناحق طور پر ستائے گئے. اور 11 آیت میں یعقوب کہتا ہے دیکھو صبر کرنے والے کو ہم مبارک کہتے ہیں. کیا آج ہم صبر کرتے ہیں جب ہم اپنی زندگی میں ناحق طور پر بدسلوکی کا سامنا کرتے ہیں؟ کیا ہم صبر کرتے ہیں جب ہماری زندگی میں کوئی قیمتی چیز کھو جاتی ہے؟ کیا ہم صبر کرتے ہیں کہ خدا تو ہماری ضروریات کو پورا کر؟ کیا ہم صبر کرتے ہیں جب کوئی ہمارے خلاف عیب جوئی کرتا ہے, بجائے کہ صبر کرنے کے ہم اپنا منہ کھولتے ہیں ان کے خلاف؟ سو خداوند کا بندہ یعقوب کہتا ہے کہ دیکھو صبر کرنے والوں کو ہم مبارک کہتے ہیں. تم نے ایوب کے صبر کا حال تو سنا ہی ہے اور خداوند کی طرف سے جو اس کا انجام ہوا اسے بھی معلوم کر لیا, جس سے خداوند کا بہت ترس اور رحم ظاہر ہوتا ہے. یاد رکھیں آپ کیسی بھی مشکلات, کشمکش, جدوجہد, کشتی, لڑائی, فساد, مخالفت کا, جو بھی اونچے اور نیچے درنے کی بات پائی جاتی ہے, یاد رکھیں کہ ایوب کا حال ہمارے سامنے ظاہر ہے کہ خدا نے اسے اس سارے دکھ کے بعد, ان ساری مصیبتوں کے بعد کیا کیا, اس کو دگنا اس کا مال بال اس کا چار دیا, اس کو اس کی بھیڑیں, اس کے بکرے, اس کے کھوتے, اس کے ہر ایک اونٹ کو خدا نے دگنا کر کے واپس دیا. اور پھر خدا نے اسے 7 بیٹے اور غالباً 3 بیٹیاں واپس کیں, اور ایسی خوبصورت نسل جو اس وقت زمین پر ان کی مانند کوئی بھی نہیں تھی, جسے آپ زبور ایوب اس کا 41 باب اس کی 12 اور 13 آیت میں دیکھ سکتے ہیں جہاں پر خدا نے اسے دگنا واپس کیا. سو ہمیں صبر کرنے کی ضرورت ہے چاہے کچھ بھی ہو جائے. اور یہ صبر کس طرح ہوگا؟ خداوند کو پکارنے سے, اس کے حضور مزامیر گا کر ہم اپنے دعا کا اظہار کر سکتے ہیں, اس کے حضور غزلیں, اس کے حضور زبور, اس کے حضور دعا کر کے, اس کا کلام پڑھ کر, اسے پکار کر. جب ہم اس پر بھروسہ کریں گے تو وہ جواب دے گا. اور جیسا ایوب کا حال انجام ہم پر ظاہر ہے کہ خداوند کا بہت زیادہ ترس اور رحم ظاہر ہوا آپ کی زندگی میں, موجودہ زندگی میں, میں بات نہیں کر رہا کہ ابدیت میں, ایوب کو دیکھتے ہیں کہ اس کے دکھ کے بعد وہ غالباً 3 اور 4 پشت تک ابھی سے دیکھتے ہیں کہ ایوب اپنے دکھ میں سے گزرنے کے بعد کتنی 140 برس تک جیتا رہا اور اپنے بیٹوں اور پوتوں کو 4 پشت تک دیکھتا رہا. اور بوڑھا ہو کر عمر رسیدہ ہو کر وفات پائی اس نے، اور یہ کیا ہے؟ خداوند پر بھروسہ اور اس کے قوی ہاتھ پر یقین کرنے کے باعث ہے۔ سو خداوند کا شکر ہو کہ اس نے آج کا کلام ہمیں بخش دیا تاکہ ہم اپنے سارے حالات میں صابر بنیں، ثابت قدم ہوں، برداشت کرنے والے ہوں، تحمل کرنے والے ہوں، مصیبت میں ثابت قدم صابر بننے والے ہوں۔ اور یہ کب ہوگا؟ جب ہم دعا میں اطمینان سے اس پر بھروسہ کریں گے۔ سو خدا باپ آج کے کلام کو لے اور ہم سب کو بڑی برکت دے۔ یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔